السلام عليكم ورحمة الله وبركاته. الحمد لله، الحمد لله رب العالمين، والعاقبة للمتقين، والصلاة والسلام على سيد الأنبياء والمرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا ومولانا محمد معدن الجود والكرم، وآله وبارك وسلم صلاة وسلام عليك يا سيدي يا رسول الله صلى الله عليه وسلم. عزیزان گرامی، مختصر سے خطبے کے بعد اس سے قبل کہ کچھ گزارشات عرض کروں، اللہ سبحانہ و تعالی سے دعا ہے کہ اپنے حبیب لبیب رعوف الرحیم صلی اللہ علیہ وسلم کے صدقے و طفیل مجھے حق کہنے کی توفیق عطا فرمائے، اور ہم سب کو حق سننے کی، سمجھنے کی، قبول کرنے کی اور اس پر عمل کرنے کی توفیق عطا فرمائے. عزیزان گرامی، اللہ سبحانہ و تعالی قرآن مجید فرقان حمید میں ارشاد فرماتا ہے کہ الرجال قوامون علی النساء. اللہ سبحانہ و تعالی ارشاد فرماتا ہے کہ اللہ سبحانہ و تعالی نے مردوں کو عورت پر طاقتور بنایا. عزیزان گرامی، آپ اگر تاریخ کا مطالعہ کیجئے، زمانے کا مشاہدہ کیجئے، تو معلوم ہوگا کہ ہر دور میں مرد حاکم رہا ہے اور عورت محکوم. اللہ سبحانہ و تعالی نے انسان کی ہدایت کے لیے 124,000 کم و پیش انبیاء کرام مبعوث فرمائے، سب کے سب مرد تھے. نبوت کا تاج کسی عورت کے سر پر نہ رکھا. تاریخ اس بات پر شاہد ہے کہ عورت مرد کا ایک حصہ ہے. اللہ سبحانہ و تعالی نے سیدنا آدم علیہ السلام کی بائیں پسلی سے عورت کو بنایا، اسی لیے اللہ سبحانہ و تعالی نے ارشاد فرمایا کہ مردوں کو عورتوں پر طاقتور بنایا. عزیزانِ گرامی، اگر آپ تاریخ کا مطالعہ کیجئے تو معلوم ہوگا کہ اسلام سے پہلے عورتوں کی حالت ناقابل شنید تھی. عورتوں کا کوئی مقام نہیں تھا، عورتوں کی کوئی عزت نہ تھی، عورتوں کو کوئی نگاہ عزت سے دیکھتا ہی نہ تھا. عورتوں کو صرف نفسیاتی خواہش کا ذریعہ سمجھتے تھے. لفظ عورت ایک گالی بن چکا تھا. جہالت یہاں تک پھیل چکی تھی کہ بیوہ عورت کو منحوس سمجھتے تھے. بیوہ عورت کے سائے سے بھی لوگ دور بھاگتے تھے. بیوہ عورتوں کو سب نگاہ حقارت سے دیکھتے. لوگوں کی درندگی یہاں تک پہنچ چکی تھی کہ اپنی لڑکی کو پیدا ہوتے ہی دفن کر دیتے. کسی لڑکی کا باپ یا بھائی بننا سب سے بڑی گالی تھی. عورتوں کو ناپاکی اور گندگی کا مجسمہ تصور کرتے. عورتوں سے جانوروں جیسا سلوک کیا جاتا. عورتوں کو اس کے باپ کے ترکے سے حصہ دینے کا تو سوال ہی نہیں پیدا ہوتا تھا. اس دور میں بیوہ عورت اپنی اجری ہوئی زندگی کو دوبارہ بسانے کا تصور ہی نہیں کر سکتی تھی. عورتوں کو حق حاصل نہیں تھا. عورتوں کو زبان کھولنے کی اجازت نہ تھی. عورتوں کی فریاد سننے والا کوئی نہ تھا. عورت ایک حقیر مخلوق سمجھی جاتی تھی. یہاں تک کہ عورت ظلم و ستم کا مجسمہ بن چکی تھی. عزیزانی گرامی، ہمارے آقا سیدنا رسول اللہ صلی اللہ تعالی علیہ وسلم جب اس دنیا میں تشریف لائے، آپ کی بدولت عورتوں کو اپنا کھویا ہوا مقام مل گیا. محبوب پاک صلی اللہ تعالی علیہ وسلم نے عورتوں کے ساتھ حسن و سلوک کا حکم دیا. لوگوں کو بتا دیا کہ لڑکیاں اس لیے پیدا نہیں کی جاتی کہ تم ان کو زندہ گار دو، بلکہ اس لیے پیدا کی جاتی ہیں کہ وہ تمہاری ماں بن سکے، وہ تمہاری بہن بن سکے، وہ तुम्हारी बेटी बन सके, वो तुम्हारी बहू बन सके, वो तुम्हारे घर की जीनत बन सके, वो तुम्हारे घर की रौनक बन सके। लोगों को बता दिया कि बेवा औरत को मुआशरे में जीने का पूरा हक है। आपने लोगों को सिर्फ बताया ही नहीं बल्कि 25 साल की उम्र में एक 40 साल बेवा औरत से शादी करके बेवा औरत के मकाम को बामे उरूज तक पहुँचा कर दिखाया। महबूब पाक सल्लल्लाहु ताला अलैहि वसल्लम ने लोगों को सबक दिया कि औरतों पर जुल्म ना ढाओ, वो भी तुम्हारे जिस्म का एक हिस्सा है, कल्बो जिगर का सरूर है, उसको निगाह इज्जत से देखो क्योंकि वो तुम्हारी घर की मलिका है। औरतों को बाप के तरके से हिस्सा दो क्योंकि अल्लाह सुबहानहु व तआला का फरमान है कि लिज़्ज़करी मिस्लु हज़्ज़िल उन्सयैन, औरतों का हिस्सा मर्द का आधा है। महबूब पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने लोगों को ये दर्स दिया कि औरतों को मनहूस तसव्वुर ना करो, वो घर की रौनक और बरकत है। महबूब पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने लोगों को बताया कि जो औरतों के हुकूक तुम पर वाजिब है उनको अदा करो। महबूब पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने बताया कि औरतों के साथ जानवरों जैसा सलूक ना करो, वरना आने वाली नस्ल तुमको भी माफ़ कभी ना करेगी। लफ्ज़ औरत को गाली तसव्वुर ना करो, लफ्ज़ औरत तो इज्जत व आबरू के महज़न का नाम है। दुनिया में इस्लाम फैलने के बाद औरतों का मकाम बामे उरूज में पहुंच गया। औरतों को लोग इज्जत की निगाह से देखने लगे। वो इंसान जो अपनी लड़कियों को जिंदा गाड़ देते थे, अब उनको आंखों पर बिठाने लगे। मुआशरे में औरतों को अपने हुकूक मिल गए, बेवा औरतों को भी जीने का किनारा मिल गया। इंसानी जिंदगी के हर हर गोशे में औरतों को उनके हुकूक दिए गए जो उसको हासिल न थे। वो इंसान जो औरतों को जानवर समझते थे, अब घर की मलका समझने लगे। अजीज़ानी गिरामी, तारीख गवाह है, इस्लाम ने जो मकाम औरत को दिया है, जो बुलंदी औरत को दिया है, जो इज्जत औरत को दिया है, जो रिफ़ात औरत को दिया है, जो हुकूक औरत को दिया है, ना आज तक कोई मजहब दे सका है, ना क़यामत तक दे सकेगा। अजीज़ानी गिरामी, इस्लाम ने औरतों को बुलंद मकाम अता किया, औरतों को फूल शमार किया, औरतों को घर की मलका बनाया, उसकी हिफाजत के लिए कानून मुकर्रर किया। अल्लाह सुबहानहु व तआला कुरान मजीद में इरशाद फरमाता है कि औरतों अपने घरों में ठहरे रहो और बेपर्दा ना रहो, जैसे अगली जाहिलियत की बेपर्दगी। अजीज़ाने गिरामी, अगली जाहिलियत से मुराद कबले इस्लाम का ज़माना है, जिस ज़माने में औरतें ऐसे निकलती थी अपनी जीनत का इजहार करती थी। अजीज़ाने गिरामी, इस्लाम औरतों को दर्स देता है कि तुम घर में रहो, बेपर्दा ना निकलो। पर्दा तुम्हारे लिए बहुत ज़रूरी है क्योंकि तुम नाजुक आईना हो, हल्की सी चोट तुम्हें चिकना चूर कर सकती है। तुम्हारी इज्जत व आबरू आईना की तरह नाजुक है, एक मर्तबा शगाफ पर जाने के बाद उसका मदावा नहीं हो सकता। ऐ औरतो, तुम फूल हो, घर तुम्हारे लिए चमन है, फूल चमन ही में जेब देता है, अगर फूल चमन से बाहर हो जाए तो मुरझाने लगता है। इस्लाम ने औरतों की हिफाजत के लिए पर्दे का हुक्म दिया, औरतों को पर्दे में रहने की ताकीद की। कुरान हदीस में पर्दे की बहुत ताकीद आई। औरतों को चाहिए कि अपने मकाम को समझे, पर्दे का ख़ास तौर पर इस्तेमाल करे, पर्दे में रहकर ख़ास तौर पर अपनी इज्जत व आबरू की हिफाजत करे, इस्लाम का हुक्म माने, जिस इस्लाम से उनका खोया हुआ मकाम मिल गया, इसी में उनके लिए दोनों जहां की भलाई है। अजीज़ानी गिरामी, आज के इस तरक्की याफ्ता दौर में बाज़ तालीम याफ्ता औरतें, डिग्री याफ्ता औरतें इस्लाम पर यह इल्ज़ाम लगाती हैं कि इस्लाम औरतों को पर्दे में रख कर कैद करना चाहता है, इस्लाम औरतों को चार दीवारी में बंद करके उसकी आज़ादी छीनना चाहता है, इस्लाम औरतों की आज़ादी पर पाबंदी लगाना चाहता है। ऊंची सोसाइटी के बाज औरतें ये इल्ज़ाम लगाती हैं कि इस्लाम औरतों की तरक्की को पसंद नहीं करता। बाज औरतें ये इल्ज़ाम लगाती हैं कि इस्लाम औरतों को चादर में लपेट लेना चाहता है, जो कि सेहत के लिए बहुत ख़राब है। अजीज़ाने गिरामी, मैं इन तालीम याफ्ता औरतों से पूछना चाहता हूँ, मैं इन डिग्री याफ्ता औरतों से पूछना चाहता हूँ कि तुम इल्ज़ाम किस पर लगा रही हो? اسلام پر نہیں بلکہ اپنے محسن پر لگا رہی ہو. اسلام کا احسان عورتوں پر اتنا زیادہ ہے کہ قیامت تک اس کا بدلہ قلم و زبان سے ادا نہیں کر سکتے. میں پوچھنا چاہتا ہوں ان گریجویٹ عورتوں سے, اس وقت تمہاری آزادی کہاں تھی جب تمہارے ساتھ جانوروں جیسا سلوک کیا جا سکتا؟ میں پوچھنا چاہتا ہوں ان اونچی سوسائٹی کی ترقی یافتہ عورتوں سے, اس وقت کہاں گئی تمہاری ترقی جب تم زندہ دفن کر دیا جاتی تھی؟ میں پوچھنا چاہتا ہوں ان سند یافتہ عورتوں سے, کہاں گئی تمہاری حقوق جب تم کو نجاست کا مجسمہ سمجھ کر تمہارے کھانے کا برتن تک الگ کر دیے جاتے تھے؟ اگر محبوب پاک صلی اللہ تعالی علیہ وسلم اس دنیا میں تشریف نہ لاتے تو لفظ عورت آج بھی گالی تصور کیا جاتا. اگر تم اسلام پر الزام لگا رہی ہو, تم احسان فراموش ہو, تم اپنے محسن پر الزام لگا رہی ہو. اگر تم اسی طرح سے الزام لگاتی رہی تو آنے والی نسل تمہیں احسان فراموش کے نام سے یاد کرے گی. عزیزانِ گرامی, تمہاری عزت و آبرو کی بقا پردے کے پیچھے ہی ہے. تم اپنی عصمت کو پردے میں رہ کر داغدار ہونے سے بچا سکتی ہیں. اگر اسلام نے پردے کا حکم دیا ہے, تمہارے فائدے کے لیے ہی دیا ہے. اگر اسلام نے چار دیواری میں رہنے کا حکم دیا ہے تو تمہارے فائدے کے لیے ہے. اسلام جانتا ہے کہ عورت ایک نازک آئینہ ہے, اسے پتھر سے بچانا ہوگا. اسلام جانتا ہے کہ عورت ایک بھڑکتی ہوئی آگ ہے, اسے بارود سے بچانا ہوگا. عورت ایک مہکتا ہوا گلاب ہے, اسے بھنورے سے بچانا ہوگا. اسلام جانتا ہے کہ عورت ایک سفید چادر ہے, اسے داغ دھبے سے بچانا ہوگا. اس لیے اسلام نے پردے کا حکم دیا کہ عورت پردے میں رہ کر محفوظ رہ سکتی ہے. اللہ سبحانہ و تعالی ہماری ماؤں بہنوں بیٹیوں بہوؤں کو پردے کی توفیق عطا فرمائے, شریعت مطہرہ پر عمل کی توفیق عطا فرمائے, اور سب مردوں کو نظر نیچے رکھنے کی توفیق عطا فرمائے. کیوں رضا آج گلی سونی ہے, اٹھ میرے دھوم مچانے والے. وما علینا الا البلاغ المبین.